مجید صالحی قطایون ریاحی پرویز فلاحی پور رامین ناصر نصیر اسماعیل سلطانیان سرگرداں روح
اس کی بیوی اور ایک بیٹی رہ گئی، اس کا کوئی تھا بھی نہیں جو دکان میں آ کر کام کرتا۔ شروع شروع میں تو میں ہر مہینے اس کا حصہ اس کے گھر جا کر دے آتا تھا، لیکن کچھ ہی مہینوں بعد اس کی بیوی نے کہا کہ اسے میری تکلیف گوارا نہیں ہے۔ کہنے لگی، اگر ممکن ہو تو ناصر کا حصہ اسے دے دوں تاکہ وہ اسے بینک میں رکھ دے جو اس کے بچے کے کام آئے۔ ہم لوگوں کے معاہدے میں وہی پہلے والی رقم لکھی ہوئی تھی، یعنی وہی 5-5 لاکھ تومان۔ البتہ کمائی میں اضافے اور دکان کی قیمت بڑھنے کے بعد ہم نے کئی بار اسے صحیح کرنا اور رقم زیادہ لکھنا چاہا، لیکن وقت نہیں مل پایا، اور وقت نہ ملنے کی وجہ سے آج کل پر معاملہ ٹلتا رہا۔ اور پھر شیطان نے مجھے بہکا لیا۔ دکان اور اس میں موجود مال کا حساب کیا، آدھا حصہ ناصر کے بیوی بچوں کو دینا چاہیے تھا، لیکن دکان کی قیمت جو تھی اور جس پر گواہوں نے بھی دستخط کیے تھے، اس کے حساب سے صرف 5 لاکھ تومان ان کا حصہ ہوتا تھا۔ میں خوش تھا کہ گواہوں کے دستخط بھی ہیں، قانونی طور پر کوئی مشکل نہیں ہوگی، مقدمے کی صورت میں کہہ دوں گا کہ حساب حساب ہے۔ البتہ اپنی بات کو مزید مضبوط کرنے کے لیے میں نے یہ بھی کہا کہ دکان میں جو کچھ خرچ ہوا ہے وہ میں نے ہی لگایا ہے۔
ایک منٹ، کیا معاہدے میں یہ نہیں لکھا تھا کہ تم لوگ دکان میں آدھے آدھے کے شریک ہو؟
میں نے بتایا نا کہ ہم بہت اچھے دوست تھے، بس یہی لکھ دیا تھا کہ 5-5 لاکھ حصہ ہے۔ دکان بھی شروع سے ہی میرے نام تھی۔
بھائی تم نے یہ مظلومانہ صورت بنا رکھی ہے اور زانو پکڑے جس طرح سے بیٹھے ہو، اگر کوئی تمہیں دیکھے تو یہی کہے گا، لگتا ہے اس بیچارے نے جب سے اسکول جانا شروع کیا ہوگا تب سے لے کر آج تک پوری دنیا مل کر اس کا حق مار رہی ہے، ستا رہی ہے اس بیچارے کو۔ لیکن تم تو اول درجے کے مکار و دھوکے باز ہو۔ اچھا تو مظلوم صاحب آگے بتاؤ، البتہ اگر ہمت ہو تو بتاؤ۔
پہلے تو اس نے رپورٹ درج کرائی، لیکن اس سے کچھ نہیں ہوا کیونکہ ہمارا معاہدہ ٹھیک ٹھاک تھا، کئی گواہوں کے دستخط بھی تھے۔ اس کے بعد میرے پاس آ کر رونے دھونے لگی کہ تمہیں معلوم ہے یہ انصاف نہیں ہے، اس بچی کا حق نہ مارو۔ وہ اسی بچی کی دہائی دے رہی تھی، وہ بیمار بھی تھی، پیدائش سے ہی اسے دل کی پرابلم تھی، لیکن میں بھی اپنی بات پر اڑا رہا۔ ناصر نے 5 لاکھ دیے تھے، یہ رہے معاہدے کے کاغذات اور یہ رہے 5 لاکھ تومان۔ میں نے احسان جتاتے ہوئے 5 لاکھ اور دے دیے کہ میں بہت اچھا آدمی ہوں گویا۔
تو رپورٹ سے بھی کوئی فائدہ نہیں ہوا.
نہیں، کیونکہ سب کچھ واضح تھا، میرے پاس ثبوت تھا، قانون میرے ساتھ تھا. لیکن خدا بندوں کے قانون نہیں دیکھتا، بندوں کے دل دیکھتا ہے، نیتیں دیکھتا ہے. خدا کو معلوم تھا کہ میرے دل میں کیا ہے، اسے معلوم تھا کہ میں ان پر ظلم کر رہا ہوں. خدا کو علم تھا کہ ان کا حصہ اس سے بہت زیادہ ہے. مسئلہ یہ ہے جلال، بعض اوقات قانون ہماری گرفت نہیں کر پاتا، لیکن ہمارا دل تو ہے.
اچھا، اس وقت تمہاری دکان کی قیمت کیا تھی؟
میں سمجھتا ہوں تقریباً 10 ملین تومان.
مجھ سے کہہ رہے تھے کہ مصیبت کما رہا ہوں، لیکن میں سمجھ نہیں پا رہا تھا. اب پتا چلا کہ تم بہت زیادہ پریشان ہو. ارے صاحب، 10 ملین کی دکان کے بدلے بیچاری کو 1 ملین تومان دیا، تم تو بہت زیادہ چالاک نکلے.
ایک ہفتے کے اندر ہی دکان بیچ دی، اپنے کام کو پھیلانا تھا، اس لیے میں نے ایک کمپنی کھول لی. میرا اچھا نام تھا، خوب ترقی کی، لیکن اس بیوہ اور یتیم کے ساتھ جو کیا تھا اس سے ہمیشہ دل میں کچوکے لگتے تھے. ایک مہینے کے اندر ہی اشرف بھی مر گئی. سارے غم اپنے دل میں لے لیے، مجھے اکیلا چھوڑ دیا، میں اکیلا رہ گیا، میں بے کس و تنہا ہو گیا. جب کئی اٹیک ہوئے تو میں ماضی کی غلطیوں کی تلافی کے لیے بھاگ دوڑ کرنے لگا، ان کی رقم لوٹانے کا ارادہ کیا، بہت تلاش کیا، لیکن ان کا کوئی پتہ نہ چل سکا. ان کے فوٹو اخبارات میں بھی چھپوائے، لیکن کسی کو بھی ان کے بارے میں کچھ پتہ نہیں تھا. اصل میں 40 برس کا عرصہ گزر چکا تھا. جلال، تمہیں انہیں تلاش کرنا ہی ہوگا، تلاش کرنا ہی ہوگا تمہیں، ان سے معافی مانگنی ہی ہوگی. تمہیں یقین نہیں آئے گا، لیکن میرے غم کی ساری وجہ عذاب ہی نہیں ہے. مجھے خدا سے شرم آتی ہے، میں چاہتا ہوں کہ وہ مجھے پسند کرے، بس یہی.
سفر، کاش سن سکتے کس نے کیا کیا بتایا.
یہ ساری کہانیاں میری سنی ہوئی ہیں، بڑی کڑوی ہوتی ہیں.
مجھے جانا چاہیے، میرا انتظار ہو رہا ہے، مجھے جانا ہے.
ارے بھائی، تم نے اپنی تجوری کی جگہ تو بتائی نہیں.
مجھے جانا ہوگا.
اشرف، پہلے بتا دو پھر جاؤ. کیا ہوا؟
مجھے بلا رہے ہیں.
کون؟ ارے اشرف صاحب، خدا کے لیے، کسی دن میری جان لے کر ہی رہو گے. واپس آ. دیکھا اشرف صاحب، بھائی تمہیں تو ڈر ہی نہیں لگتا، تم نے کیوں نہیں روکا؟ کچھ نہیں سفر، دیکھا کس طرح سے آتے جاتے ہیں جناب. کچھ نہیں بھائی.
یہ کمبخت کہاں گیا؟ اسے سمجھنا بہت مشکل ہے، نہ اس پر بھروسہ کیا جا سکتا ہے اور نہ کوئی اور راستہ ہے.
فکر نہ کریں، اور کہاں جائے گا؟
کہاں جائے گا؟
سفر کے باغ کے علاوہ.
سفر کا باغ؟ सफर का बाग।
मैंने कभी सोचा भी नहीं था कि मैं इतना बहादुर बन जाऊंगा। आधी रात को डरावने बाग में कि जहां पहले कब्रिस्तान रहा हो बैठकर किसी रूह का इंतजार करूंगा। अब तो रिश्तेदारी सी हो गई है, एक तरह की दोस्ती हो गई है।
शायद अब तुम्हें मौत से डर नहीं लगता है।
अरे तुम्हें खुदा का वास्ता, मौत की बात मत करो। जो भी बात होती है डर से मौत का नाम ले लेते हो। अरे जनाब, जब तक मुझे किसी कब्र में गाड़ नहीं लोगे सुकून नहीं मिलेगा। अरे सफर आखिरत साहब, अभी मैं जवान हूँ, आरजू है मेरी, मौत से डरता हूँ मैं। मैंने कहा कि इस बात से डर नहीं लगता, इसमें मौत की बात कहाँ से आ गई?
अगर ना आया तो क्या होगा?
आएगा। अभी उसे दफनी कहाँ किया है? और फिर जब भी गया है दोबारा जरूर आया है, तो इस बार भी आएगा।
मालूम नहीं, इजाजत उसके हाथ में थोड़ी है।
तो फिर किसके हाथ में है? जब भी दिल चाहता है जाता है, जब भी दिल चाहता है आता है। अशरफ साहब, अशरफ साहब, अशरफ साहब, आ क्यों नहीं रहा है? जलाल, कितना जाना पहचाना है। मैं नहीं हूं। अशरफ साहब, जिबिल्ली था। जबर, वो मैं कहाँ फंस गया हूँ? यहाँ ऐसा क्यों है?
اس لڑکے نے میری کیا حالت کر دی جو آدھی رات کو اٹھ کر جن بھوتوں سے ملنا قبرستان میں آ گیا ہوں.
اشرف صاحب اشرف صاحب اشرف صاحب اشرف صاحب
جلال صاحب
تم نے تو مجھے مار ہی ڈالا تھا. یقین کرو کہ جب سے تم سے ملاقات ہوئی 20 سال میری عمر کم ہو گئی ہے. لاپرواہی کی بھی کوئی حد ہوتی ہے بھائی جناب. دیکھو میرا دل کیسے دھڑک رہا ہے.
میرا انتظار کر رہے تھے.
نہیں نہیں یہ تم نے کیسے سوچ لیا؟ کوئی کام نہیں تھا, کسی پرفضا جگہ کی تلاش تھی. سوچا قبرستان سے بہتر کیا ہوگا, سوچا وہیں چلتے ہیں ایک چائے یا حقہ پی لیں گے. تمہیں کیا لگتا ہے بھائی؟ تمہارے پاس تو آیا ہوں, دماغ خراب کر کے رکھ دیا میرا.
اچھی بات ہے, تمہیں تمہارا وعدہ تو یاد ہے نا؟
ہاں میں نے وعدہ کیا ہے کہ ربابہ کو تلاش کروں گا. لیکن
کیا مطلب, کس سے بات کر رہا ہے؟
اس سے پہلے تمہیں یہ بتانا ہوگا کہ تجوری کہاں ہے, تاکہ میں اس اکیلی کا منہ بند کر سکوں اور وہ مدد پر تیار ہو جائے.
ہوشیار رہنا, وکیلی صحیح آدمی نہیں ہے.
اس میں کہنے کی کیا بات ہے, اس لومڑی کو میں خوب پہچانتا ہوں. بس سمجھ میں نہیں آتا تم نے اتنے برسوں تک اسے اپنے پاس رکھا کیسے. بہت خبیث آدمی ہے وہ.
اس سے ہوشیار رہنا.
جانتا ہوں, چہرہ گھوما تو پیٹ میں خنجر اتار دے گا. لیکن مجھے اس کی ضرورت ہے. پتہ ہے کیوں؟ کیونکہ جانتے ہی ہو جال سازی میں اس کا کوئی ثانی نہیں ہے. بہت چالاک آدمی ہے, اپنی مکاری سے ملک الموت کو بھی دھوکا دیتا ہے. اس وقت بھی وہ کاغذات ہڑپنا چاہتا ہے. لیکن اس کے برخلاف وہ لڑکی بہت اچھی ہے.
کون لڑکی؟
میں نے لڑکی کا نام لیا. ہاں بول جاؤ اسے. معلوم ہے, قسم رکھوائیے کہ میں کسی سے کچھ نہیں کہوں گا. تم سمجھ لو کہ اللہ کی ایک بندی ہے.
بتاؤ وہ کون ہے؟
نہیں بتا سکتا میں, تمہاری سرور کی قسم نہیں بتا سکتا, وعدہ کیا ہے. اس کے بجائے یہ بتاؤ کہ تجوری کہاں پہ ہے.
میرے اپنے گھر میں.
گھر میں کہاں رکھی ہوئی ہے؟
دیکھو وکیلی کو معلوم ہے کہ میری لاش کہاں ہے. اگر کاغذات کے بارے میں بھی معلوم ہو گیا.
بھائی تم نے تو پریشان کر کے رکھ دیا ہے, مجھے معلوم ہے. تم تجوری کی جگہ بتاؤ, میں وعدہ کرتا ہوں کہ آج ہی رات تمہاری لاش کو ایسا غائب کروں کسی کو بھنک ہی نہیں ملے گی. ہاں بتاؤ.
کامران کا بچپن تھا, میرا سب کچھ وہی تھا. پہلی بار جب مجھے ابا کہا ایسا لگا جیسے سب کچھ مجھے مل گیا.
پرانی یادیں بتا رہے ہو, سمجھتے ہی نہیں ہو. میں کہہ رہا ہوں کہ تجوری کی جگہ کہاں ہے مجھے بتاؤ.
تجوری وہی ہے جہاں کامران نے پہلی بار مجھے ابا کہہ کر بلایا تھا. وہ جگہ میرے لیے ایک شیرین یاد تازہ کرتی ہے, ایک دائمی خزانہ ہے. وہی وہ جگہ ہے جہاں ہم نے تجوری رکھی ہے.
ہاں تو وہ گھر میں کون سی جگہ ہے؟
کم بخت, تو یہاں کیا کر رہا ہے؟
ابھی کوئی مائی کا لال نہیں ہے جو مجھے الو بنا سکے. احمد
اشرف صاحب, وکیلی
इस लड़के ने मुझे भी पागल बना दिया। यहाँ तो कोई भी नहीं है।
इस बार तो मर ही गया ना। आखिरकार तुम्हारी आरजू पूरी हो गई।
अभी नहीं मरे हो, अभी तुम्हारे पास मौका है।
अचानक क्या हो गया?
क्या पता, तुम ही बताओ।
क्या बताऊं? याद आया, अशरफ साहब से बात कर रहा था। पता नहीं क्या चीज थी, अचानक हाथ यहाँ रखा, जब तक मैं समझता अचानक सर पर पहाड़ टूट पड़ा। बस इतना सुनाई पड़ा, कोई कह रहा था बिस्मिल्लाह लोमड़ियां आ रही हैं। उसके बाद ब्लड प्रेशर लो हो गया, सब कुछ खत्म हो गया।
इसके बाद अशरफ साहब की लाश उठा कर ले गए।
क्या?
अशरफ साहब की लाश चोरी हो गई।
किसने चुराया?
मुझे नहीं पता, मैंने देखा कि लाश गायब है, उसे उठा ले गए।
अब मैं क्या कर रहा? सफर सफर
कहते पानी ले आता
है तो इसी से छिड़क रहे थे। बहुत शुक्रिया।
कोई बात नहीं,
मुझे उसे तलाश करना ही होगा, ढूंढना ही होगा।
कैसे?
बहुत आसान है, मैं खुद ही उसी से जाके पूछ लूंगा, अशरफ साहब से ही।
बहुत तो अपनी लाश के पास होंगे, जहां लाश होगी वो भी वहीं मिलेंगे। अब यहां वो नहीं आएंगे, अब शायद तुम कभी देख ही ना पाओ।
इतनी लापरवाह रू, इतनी गाफिल रू, तुम्हें मालूम नहीं कि कहाँ ले जा रहे हो? कहीं तुम्हें ले जाकर नशेड़ी ना बना दे खुदा की कसम। इतनी खूबसूरत बाहू छोड़कर चले गए, अजीब मुसीबत है। अब मैं क्या करूं?
वही जो करना चाहिए।
तो कहाँ गया वो? हमें उस बाग में जाना चाहिए था।
और खत्म।
कैसा छे?
मैं जीत गया मामू जान, मैं जीत गया, बेईमानी नहीं करा, मैं जीत गया।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
अरे मक्कार, मुझे बेवकूफ बनाता है?
ये क्या कर रहे हो, ये क्या बात हुई?
अभी दिखाता हूँ तुम्हें, अभी बताता हूँ। रुको।
अरे अरे क्या कर रहे हो? रुको रुको। अरे 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 मैं दौड़ रहा हूँ।
कुछ पता है तुम कहाँ थे?
सफर साहब के बाग में गया था।
उसी बाग में तुम्हें दफन कर दूंगा।
वकीली?
एक्सक्यूज मी।
जलाल साहब क्या करने गए थे वहाँ?
ये पागल बोलने दे तब तो बताऊँ मैं।
मुझे पागल कह रहे हो? जलाल तुम्हारा खून हलाल।
सवाल ही पैदा नहीं होता। मोहतरमा मोहतरमा मोहतरमा
अभी बताता हूँ।
मोहतरमा
मोहतरमा अभी बताता हूँ पागल कौन है, कहाँ गया?
मोहतरमा 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 तुम्हारा रुमाल बहुत अच्छा।
पागल
मोहतरमा बचाइए मुझे, बचाइए मोहतरमा। अरे अरे
मुझे क्या कर रहे हो वकीली, उसे बोलने दो।
एक्सक्यूज, मैं इसे मार डालूंगा, इसने सारा प्रोग्राम खराब कर दिया। ठहर तो, रुक, सारा मेरा प्रोग्राम।
मैं तुम्हारा काम क्यों खराब करने लगा?
मैं कहती हूँ तुम भी चुप रहो।
मोहतरमा मैं चुप रहूँ, इससे क्या चुप रहे? मोहतरमा मेरा हाथ वहाँ लग गया, इस वैशी को पुरसुकून करे ना।
मुझे वैशी कह रहे हो? तेरे बाप दादा
कौन कौन वैशी है? आए, आए, पागल कह दिया, वकीली
वैशी।
याद रखना अकेली, मैं बहुत बुरा सलूक करूंगा तुम्हारे साथ।
वैशी मैं हूँ। कलेजे में ठंडक पड़ गई।
पड़ गई?
तुम तो हमारे सरदार
हो। हाँ।
लेकिन याद रखना, मेरे गुस्से, मेरा अफसोस और वहशीपन की वजह धोखा दही है, वादा खिलाफी है। नहीं तो ये बाग, ये बंगला, ये दौलत कहो तो सब छोड़ दूं, बेशर्म हूं अगर न छोड़ूं। तुम्हें छोड़कर निकल लेते, उसके बाद कहते हो उससे फरीकी इत्तेहाद न भूले। खुदा जानता है इस तरह के कितने इत्तेहाद तोड़े होंगे इस आदमी ने, कितने इत्तेहाद।
देखूं मैं, क्या कुछ और लोग भी हैं?
नहीं भाई, ये वकीली खुद अपने दिल से कह रहा है, और कौन हो सकते मोहतरमा। एक मिनट, मैं इससे फरीक इत्तेहाद पर कायम हूँ, अकलमंद आदमी वकीली। शुक्रिया मोहतरमा। मैं गया था वहाँ, क्या कहते हैं वहाँ,
पोल खुल गई, इसकी पोल खुल गई। कबूल कर लो कि पोल खुल गई है तुम्हारी, है ना? पोल खुल गई है, लेकिन याद रखना हम तुम्हारे धोखे में आने वाले नहीं है, कोई और रास्ता निकाल लेंगे हम। मैं अभी से कह दे रहा हूँ, अगर मैं धोखा दूं तो मेरा हिस्सा भी तुम लोगों का। अब हमें अपने लिए खुद ही कोई रास्ता निकालना होगा। इस आदमी के चक्कर में तो सब बर्बाद हो गया है, सब कुछ खराब हो गया है, सारा प्रोग्राम खत्म हो गया।
बताने दो, मैं गया था अशरफ साहब से ये पूछने के लिए वो तिजोरी कहाँ पर रखी हुई है।
फिर शुरू कर दिया
वकीली साहब, कहाँ गए, कहाँ गए?
एक मिनट, जरा अच्छी तरह से मेरे कानों को देखो, कहीं गधे के कान की तरह तो नहीं है?
नहीं तो क्यों?
नहीं, जरा गौर से देखो।
अच्छा तो ये बात है, मेरा मतलब ये था कि मैं उनकी रूह को हासिल करने के लिए गया था।
बगैर हमारे?
नहीं मोहतरमा, असल में वो कल रात चूंकि कामयाबी नहीं मिली थी, आपने तो देखा ही था, मैंने सोचा आप लोगों को परेशान न करूं, सोचा अकेली लाश के पास जाकर हाजिर कर लूं, उसे बुला लूं।
अच्छा तो लाश महफूज है?
नहीं भाई,
नहीं।
ओह माय गॉड,
नहीं। मैं ये कहना चाह रहा हूँ कि वो उसकी जगह महफूज है।
महफूज है?
हाँ महफूज है।
महफूज है?
क्या महफूज है?
लाश भाई,
कहाँ तो महफूज है?
महफूज है।
हाँ, इतनी महफूज है कि तुम लोगों को यकीन ही नहीं आएगा। महफूज है।